दक्षिण कोरिया र भियतनामबाट हामीले के सिक्ने, कहिले सिक्ने? सन् 1970 यता दक्षिण कोरिया र सन् 2000 यता भियतनामले गरेको प्रगतिको उदाहरण नेपाल जस्ता कम विकसित देशका लागि प्रेरणादायी पाठका रूपमा बारम्बार दोहोऱ्याइन्छ। सन् 1960 को दशकसम्म बेरोजगार दक्षिण कोरियाका युवा वैदेशिक रोजगारीमा निर्भर थिए। विशेष गरी मध्यपूर्वका निर्माण परियोजना र जर्मनीका खानीमा काम गर्ने दक्षिण कोरियाका लाखौँ युवा श्रमिकले पठाएको रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्रलाई धानेको थियो। यही पृष्ठभूमिमा शिक्षा, प्रविधि र उद्यमशीलतामा ठूलो लगानी गरेको सरकारले विशेष गरी साउथ कोरियन भोकेसनल ट्रेनिङ सिस्टम अन्तर्गत युवालाई व्यावसायिक तालिम र सिक विकासमा जोड्ने प्रभावशाली कार्यक्रम लागू गर्यो। त्यसैले आज दक्षिण कोरिया रेमिट्यान्स निर्यात गर्ने विश्वकै प्रमुख औद्योगिक राष्ट्र बनेको छ। यता मुख्यत कृषि निर्भर अर्थतन्त्र रहेको भियतनामका युवा दुई दशक अघिसम्म रोजगारीका लागि विदेश जानै पर्ने बाध्यतामा थिए। यही पृष्ठभूमिमा सरकारले प्रविधि, उत्पादन क्षेत्र र निर्यातमुखी उद्योगमा फड्को मार्ने गरी दुई मोई पोलिसी, नीतिकरण नवीकरणको अभियान सुरु गर्यो। यसको कुशल कार्यान्वयनले सरकार वैदेशिक लगानी भित्र्याउन र आफ्ना युवालाई घर फर्काउन सफल भयो, जसले आज भियतनाम आफ्ना युवा जनशक्तिको योगदानकै कारण तीव्र आर्थिक वृद्धि दर भएको मुलुकमा गनिन्छ। सफलताका यी उदाहरणले हामीलाई झकझकाउँछ। आखिर नेपाल कहिले उठ्छ? कुनै पनि देशमा युवा उमेर समूहको बाहुल्य हुने स्थितिलाई विकास र समृद्धिको अभूतपूर्व अवसरका रूपमा लिने गरिन्छ। जनसाङ्खिक लाभ भनिने यस्तो समयमा देशमा बच्चा र वृद्ध भन्दा उत्पादनशील जनशक्तिको संख्या बढी हुने गर्छ। जनसङ्ख्याको यस्तो उमेर संरचनाबाट प्राप्त हुने आर्थिक वृद्धिको सम्भावनालाई जनसाङ्खिक लाभांशका रूपमा बुझिन्छ। यति बेला नेपाल त्यस्तै समयबाट व्यतीत भइरहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनसाङ्खिक लाभांश प्रतिवेदनले औँलाएको छ। नेपालले यस्तो सुविधा अब 27 वर्षसम्म मात्रै प्राप्त गर्न सक्ने प्रतिवेदनले देखाएको छ। त्यसपछि भने नेपालमा जनसङ्ख्याको अधिक हिस्सा बुढ्यौली उमेर समूहको रहनेछ। त्यसैले नेपाल राज्यले अहिले प्राप्त अनुकूलता र अवसरलाई सदुपयोग गरिहाल्न जरुरी छ। युवालाई आर्थिक विकास र समृद्धिमा जोड्ने रणनीति अख्तियार गर्नुपर्छ। त्यसका लागि युवाको दक्षता विकासका लागि राज्यको लगानी बढाउनुपर्छ। 2078 को जनसङ्ख्या अनुसार नेपालमा 0-14 वर्षको जनसङ्ख्या 27.9% छ। त्यस्तै 65 वर्षभन्दा माथिको जनसङ्ख्या 6.9% छ। यी दुवै उमेर समूहलाई निष्क्रिय जनसङ्ख्या मानिन्छ। सक्रिय भनिने 14-64 उमेर समूहको जनसङ्ख्या भने 65.2% छ। आम्दानीमा जोडिन सक्ने ठूलो जनसङ्ख्याले थोरै मात्र आश्रित जनसङ्ख्याको भार वहन गर्नुपर्ने सहज अवस्था अहिले छ। कुनै पनि देशले वात्तै आर्थिक विकास गर्न सक्ने अवस्था यही बेला हो। तर त्यसका लागि राज्यका नीतिले भने सहयोग गर्नुपर्छ। खास गरी युवा उमेर समूहलाई आर्थिक गतिविधिसँग जोड्न सक्नुपर्छ। युवा उमेर समूहको बाहुल्य हुनु देशमा काम गर्ने मान्छेको संख्या बढी छ भन्ने हो, तर नेपालमा बेरोजगारीका कारण युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ। प्रत्येक वर्ष यहाँ 5 लाख युवा श्रम बजारमा आउँछन्, तर करिब 50,000 मात्रै रोजगारी पाउने स्थिति छ। अर्थात् हाम्रा युवाले यहीँ काम गर्न पाइरहेका छैनन्। त्यसैले हामीलाई प्राप्त जनसाङ्खिक लाभ तथ्याङ्कमा मात्रै रहेको तर देशले त्यसको पूर्ण लाभ पाउन नसकेको यथार्थ विचारणीय छ। त्यस्तै राजनीतिक अस्थिरता, लगानीको उपयुक्त वातावरणको अभाव, नीतिगत अविश्वसनीयता जस्ता कारणले पनि युवा समूह उद्यमका लागि अग्रसर हुन सकिरहेको छैन। समग्रमा युवालाई उद्यम र उत्पादनसँग जोड्ने राज्यको नीति नै आजको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्छ। यति बेला राज्यको मुख्य ध्यान सक्रिय उमेर समूहको विशाल पंक्तिलाई आर्थिक विकास र समृद्धिका लागि उपयोग गर्नेतर्फ हुनुपर्छ। त्यस उमेर समूहका मानिसले नेपालमै सम्भावना देख्न सक्ने र आफ्नो क्षमतालाई यही उपयोग गर्न सक्ने परिस्थिति निर्माण गर्नुपर्छ। उनीहरूलाई उद्यम र रोजगारीमा जोड्ने हुनुपर्छ। साथसाथै सक्रिय उमेर समूहका मानिस र भविष्यमा सक्रिय उमेर समूहमा पुग्ने बालबालिकालाई योग्य र सक्षम बनाउन राज्यले पनि लगानी बढाउनुपर्छ। खास गरी बालबालिकाको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउनुपर्छ। उनीहरूमाथि जति बढी लगानी गर्न सक्यो भविष्यमा उति नै राम्रो प्रतिफल प्राप्त हुने स्थिति बन्छ, किनकि अहिलेका बालबालिका भविष्यमा जति बढी सक्षम बन्छन् उति नै बढी उत्पादनशील बन्छन्। अर्कोतर्फ राज्यले युवा मैत्री नीति बनाउने मात्र होइन, त्यसको सफल कार्यान्वयन को सुनिश्चित निश्चितता हुनुपर्छ। यो विषय अहिलेको अवसर सदुपयोग गर्नका लागि मात्र होइन, केही दशकभित्रै बुढ्यौलीतर्फ प्रवेश गर्ने निश्चित भएका कारण त्यसअघि नै विकासको गोरेटोमा हिँडिसक्नुपर्ने बाध्यताको अनुभूतिसँग पनि जोडिएको छ।